नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संविधान संशोधन र चुनाव सम्बन्धी विधेयकलाई सँगै अगाडि बढाउने सत्तापक्षीय दलको निर्णय। संविधान संशोधन प्रस्ताव पारित नभए चुनाव हुन नदिने मधेसी मोर्चाको चेतावनी।
चार महानगरपालिका सहित देशभर 715 स्थानीय तह हुने, पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गर्ने आयोगको तयारी।
प्रतिबन्धित भारतीय नोट नसाटिए नेपाललाई भन्दा बढी असर भारतलाई पर्ने, डेपुटी गभर्नर शिवाकोटी भन्नुहुन्छ अवैध रकम सटाई गर्नुपर्छ भनेर ब्याङ्कले भन्नेवाला छैन।
पाकिस्तानमा विषालु रक्सी खाँदा 26 जनाको ज्यान गयो, 40 जना भन्दा धेरै बिरामी।
र सातौं राष्ट्रिय खेलकुदमा महिला क्रिकेटको फाइनल खेल एपीएफले बहिष्कार गरेपछि पूर्वाञ्चललाई स्वर्ण, पश्चिमाञ्चल भलिबल खेलाडीले रेफ्रीलाई कुटे।
हेटौडा सिमेन्ट गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौ पुस्ता ढुक्का।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन 0574125598 98550279222।
हेलो मम्मी, हामी आउँदैछौ।
जयसाथको कामकाज कस्तो चलिरहेछ?
सबै राम्रै छ आमा।
तपाईँको जयसाथ त अफिसमा सबैको प्यारो हुनुहुन्छ नि।
एकदम राम्रो, तिमीहरू दुवैजना यस्तै खुसी रहिरहनु। बिहे भएको पनि 6 महिना पुग्यो, अब के छ त योजना?
आमा, हाम्रो पहिलो बच्चा हामी सेटल भएपछि मात्र सोचेका छौँ, त्यसैले बिहे भएको दिनदेखि नै हामीले स्मार्ट छनौट गरी गर्भ निरोधक खाने चक्की खाँदैछु।
हालै बिहे भएका दम्पतिहरू, तपाईँहरू पनि मेरो छोरी ज्वाइँ जस्तै स्मार्ट दम्पति बन्नुहोस्।
आशिष र रिनाले खाने चक्की अपनाए, यसको प्रयोगले महिलाको प्रजनन क्षमतामा कुनै असर गर्दैन। आजको दम्पति जो पहिलो बच्चा ढिलो पाउन चाहनुहुन्छ, तपाईँहरूको लागि परिवार नियोजनका यस्ता साधनहरू धेरै छन्।
परिवार नियोजन स्मार्ट बन्छ जीवन, सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सत्तापक्षीय दलहरूले संविधान संशोधन विधेयक र चुनाव सम्बन्धी विधेयकलाई एकसाथ अघि बढ़ाउने निर्णय गरेका छन्। प्रधानमन्त्री निवास बालवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, मधेसी मोर्चाको बैठकले संशोधन प्रस्ताव र चुनाव सम्बन्धी विधेयक अघि बढ़ाउने निर्णय गरेको हो। बैठकमा संविधान संशोधन, संसद संचालन, स्थानीय चुनावका विषयमा छलफल भएको थियो। झण्डै 4 घण्टा चलेको बैठकमा मधेसी मोर्चा माओवाद दलले संशोधन प्रस्ताव पारित नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका थिए। बैठकपछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संशोधन पारित भए आफू चुनावका लागि तयार रहने जानकारी दिनुभयो। प्रमुख प्रतिपक्षी एमाले सहितका 9 दलले संशोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दै फिर्ता लिन माग गर्दै आएका बेला सत्तापक्षले प्रस्ताव अघि बढ़ाउने निर्णय गरेसँगै राजनीतिक टकराव झन बढ़ने भएको छ। प्रस्तावको विरोधमा विपक्षी दलले संसद र सड़कमा आन्दोलन गर्दै आएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव र चुनाव घोषणा सम्बन्धी कुनै सम्बन्ध नभएकाले सरकारले तत्काल चुनाव घोषणा गर्नुपर्ने बताउनु भएको छ। ज्ञापन पत्र बुझाउन एमाले केन्द्रीय कार्यालय पुगेको रिपोर्टर्स क्लबको प्रतिनिधिमण्डलसँग अध्यक्ष ओलीले संविधान अनुसार 3 तहको चुनाव गराएरै छान्ने बताउनुभयो। संविधान विपरीत संविधान संशोधन प्रस्ताव दर्ता गराइएकाले संसदमा छलफल गर्न रोक लगाइएको भन्दै उहाँले संसद अवरोध हुँदा सरकारलाई चुनाव घोषणा गर्न बाधा नपुग्ने दावी पनि गर्नुभयो। उहाँले दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्की विरूद्ध महाभियोग प्रस्ताव पारित हुने र संविधान संशोधन प्रस्ताव विफल हुने दावी गर्दै आफ्नो पार्टीले देशलाई लोकतान्त्रिक बाटोमा अघि बढाउने बताउनुभयो।
स्थानीय तह पुनर्संरचना आयोगले देशभर 715 स्थानीय तह हुने गरी प्रतिवेदन तयार पारेको छ। आयोगका अनुसार अब 4 महानगरपालिका हुने भएका छन्। अहिलेसम्म काठमाडौँ मात्र महानगरपालिका रहँदै आएकोमा ललितपुर, पोखरा र भरतपुर उपमहानगरपालिकाबाट महानगरपालिकामा स्तरोन्नति गरिएको छ। यस्तै आयोगले 12 उपमहानगरपालिका बनाउन सिफारिश गर्ने भएको छ। स्रोतका अनुसार दाङ र सुनसरीमा 2-2 उपमहानगरपालिका बन्नेछन्। मोरङ, धनुषा, बार बारा, पर्सा, मकवानपुर, रूपन्देही, बाँके र कैलालीमा एक एकवटा उपमहानगरपालिका हुनेछन्। यस्तै 445 गाउँपालिका, 245 नगरपालिका हुने गरी आयोगले प्रतिवेदनलाई अन्तिम रूप दिएको छ। स्थानीय तह बनेसँगै 6500 हाराहारीमा वडा बन्ने भएको छ। आयोगले तयार पारेको प्रतिवेदन भने सरकारले बुझ्न आनाकानी गर्दै आएको छ। त्यसैले आयोगले सरकारले प्रतिवेदन नबुझे पत्रकार सम्मेलन गरेर संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा दर्ता गर्ने तयारी गरेको छ। प्रतिवेदन बुझाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज समय माग गरे पनि अन्तिम समयमा व्यस्त भएको भन्दै आयोगका पदाधिकारीलाई भेट्न नमानेपछि आयोगले सम्पर्क मन्त्रालयको रूपमा रहेको स्थानीय विकास मन्त्रालयमा प्रतिवेदन दर्ता गराउने तयारी गरेको हो। पटक पटकको मौखिक आग्रहलाई सरकारले बेवास्ता गरेपछि आयोगले सोमबार प्रतिवेदन बुझिदिन आग्रह गर्दै पत्र पठाएको थियो। आयोगले तयार पारेको प्रतिवेदनमा मधेसी मोर्चाको असन्तुष्टिका कारण तत्काल आयोगको प्रतिवेदन नबुझ्न मधेसी मोर्चाले प्रधानमन्त्रीलाई दबाव दिँदै आएका छन्।
व्यवस्थापिका संसदले पूर्व सांसद बुद्धरत्न मानन्धरको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। आज बसेको संसद बैठकले मानन्धरप्रति एक मिनट मौन धारण गर्दै शोक प्रस्ताव पारित गरेको हो। उहाँको गैराती अल्का अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। अघिल्लो संविधान सभामा नेपाल राष्ट्रिय पार्टीका तर्फबाट उहाँ सभासद बन्नुभएको थियो। संशोधन प्रस्तावको विरोधमा संसद बैठक अवरोध गर्दै आएका विपक्षी दलले आज शोक प्रस्ताव मात्र पारित गर्ने कार्यसूची तय भएपछि बैठक चल्न दिएका थिए। संसदको अर्को बैठक भोलि दिउँसो 3 बजेका लागि बोलाइएको छ।
तथ्याङ्कको अभावमा नेपालको जलविद्युत क्षेत्रमा नीतिगत भ्रष्टाचार मौलाएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ। ट्रान्सपरेन्सीले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार आयोजना छनौट तथा पहिचानको क्रमबाटै अनियमितता शुरू हुने र सर्वेक्षण तथा योजनाको अवधिको भ्रष्टाचारको प्रविधि मौलाउने गरेको पाइएको छ। बजेट बनाउने क्रममै राजनीतिक प्रभाव बढ़ी हुने, गलत कागजात र प्रतिवेदन तयार पार्ने, स्थलगत अध्ययन नगरिकनै आयोजना अघि बढ़ाउने, प्राथमिकता निर्धारण नगर्ने तथा निश्चित ठेक्का लगाउने प्रवृत्तिले जलविद्युत क्षेत्र पारदर्शी बन्न नसकेको प्रतिवेदनमा उल्लेख छ। ट्रान्सपरेन्सीले यस्ता समस्या हटाउन सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी एवं जिम्मेवार बनाउनुपर्ने, वैज्ञानिक एवं वस्तुनिष्ठ रूपमा आयोजनाको अध्ययन गर्नुपर्ने, नेपाल विद्युत प्राधिकरण र विद्युत विकास विभागबीच समन्वय हुनुपर्ने, मन्त्रालय तथा विभागबीच समन्वय हुनुपर्ने, राष्ट्रिय सतर्कता केन्द्रलाई जिम्मेवार र व्यावसायिक बनाउनुपर्ने, नीतिगत रूपमा नै हुने भ्रष्टाचार तथा अनियमिततालाई अन्त्य गर्नुपर्ने सुझाव दिएको छ।
सरकारले धरहरा पुननिर्माण 4 वर्षभित्र सक्ने गरी काम भइरहेको जनाएको छ। 2077 सालको असारभित्र सक्ने गरी काम अघि बढ़ाइएको र पुसभित्र धरहरा पुननिर्माणको डिजाइन र पुननिर्माणको लागि नेपाल टेलिकमसँग सम्झौता हुने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ। धरहरा नेपाल टेलिकमले बनाउने र त्यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जिम्मेवार निकाय तथा अर्थ मन्त्रालय र पुननिर्माण प्राधिकरण सहयोगी निकायको रूपमा रहनेछन्। अघिल्लो सरकारले मै बनाउँछु मेरो धरहरा अभियान घोषणा गर्दै धरहरा बनाउन वैदेशिक सहयोग तथा सरकारी रकम खर्च नगरी नागरिकबाट रकम संकलन गर्ने काम थालेको थियो।
खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशी नदी स्थित फोक्सिङ टारमा अस्थायी बेलीब्रिज सञ्चालनमा आएको छ। जिल्लाको दक्षिणी गाविस लिस्की रामची र उदयपुरको आपटार गाविस जोड्ने फोक्सिङ टारको सुनकोशी नदीमा जडान गरिएको अस्थायी बेलीब्रिज आजदेखि सञ्चालनमा आएको हो। बेलीब्रिज सञ्चालनमा आएसँगै खोटाङबाट तराई सीधा यातायात सेवा शुरू भएको छ।
सीमावर्ती रक्सौल र रामगढ़को बीचमा लुटेरा समूहले नेपाली चालकमाथि गोली प्रहार गरेको छ। भारतको बरैनीबाट तेल लोड गरी पोखराका लागि छुटेको NA5X8845 नम्बरको ट्याङ्कर चालक बारा अम्लेखगंजका विष्णु उपाध्याय भनिने उताराम उपाध्यायमाथि लुटेरा समूहले गोली चलाएको हो। मोटरसाइकलमा रहेका दुईजनाले आफूसँग भएको 4500 भारतीय रूपियाँ समेत लुटेको पीड़ित उपाध्यायले बताउनुभयो। उपाध्यायको दायाँ पाखुरामा गोलीको छर्रा लागेको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्सालाई जानकारी गराएको नेपाल आयल निगमको अम्लेखगंज कार्यालयले जनाएको छ।
पाटेबाघको संरक्षणका लागि स्थापना गरिएको बाके राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना शुरू भएको छ। क्यामेरा ट्र्याप विधिबाट झण्डै 42 दिन लगाएर बाघ र बाघको आहाराजन्य जीवको गणना गरिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पूर्जापुनले जानकारी दिनुभयो। बाँकी निकुञ्जमा दुई चरणमा बाघ गणना गरिने भएको छ। पहिलो चरणमा पश्चिमी क्षेत्रमा 61 जोडा क्यामेरा जडान गरिएको छ।
रसुवाको डाँडा गाउँमा विद्युत चोरी गरेर बत्ती बालिरहेका 20 घरधुरीको लाइन काटिएको छ। घरमा जडान गरिएको मिटर लुकाएर विद्युत चोरी गरी बत्ती बालेको भेटिएपछि नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन काटेको हो। जिल्लाको कालिका स्थान वितरण केन्द्रबाट घनश्याम शाहको नेतृत्वमा खटिएको 7 जनाको टोलीले डाँडा गाउँको कटुन्जे, देउराली, खड्कु, वलिडाँडा, सिरुचेत र भदौरेका 20 घरधुरीको लाइन काटेको धुन्चे केन्द्रका प्रमुख सोभित बहादुर छेत्रीले जानकारी दिनुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा कुराकानी र मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमाई कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, काम के हो बसै कहाँ हो, के हुन् सुविधा, सबै कुरा प्रष्ट हुनु नराखी दुविधा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नु हुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
हेलो मम्मी, हामी आउँदैछौँ।
जयसाबको कामकाज कस्तो चलिरहेछ?
सबै राम्रै छ आमा।
तपाईँको जयसाब त अफिसमा सबैको प्यारो हुनुहुन्छ नि?
एकदम राम्रो। तिमीहरू दुवैजना यस्तै खुसी रहिरहनु। बिहे भएको पनि 6 महिना पुग्यो, अब के छ त योजना?
आमा, हाम्रो पहिलो बच्चा हामी सेटल भएपछि मात्र सोचेका छौँ, त्यसैले बिहे भएको दिनदेखि नै हामीले स्मार्ट छनौट गरी गर्भनिरोधक खाने चक्की खाँदैछु।
हालै बिहे भएका दम्पतिहरू, तपाईँहरू पनि मेरो छोरी ज्वाइँ जस्तै स्मार्ट दम्पति बन्नुहोस्।
आशिष र रिनाले खानी चक्की अपनाए। यसको प्रयोगले महिलाको प्रजनन क्षमतामा कुनै असर गर्दैन। आजको दम्पति जो पहिलो बच्चा ढिलो पाउन चाहनुहुन्छ, तपाईँहरूको लागि परिवार नियोजनका यस्ता साधनहरू धेरै छन्।
परिवार नियोजन, स्मार्ट बन्छ जीवन, सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संविधान संशोधन र चुनाव सम्बन्धी विधेयकलाई सँगै अघि बढ़ाउने सत्तापक्षीय दलको निर्णय, संशोधन प्रस्ताव पारित नभए चुनाव हुन नदिने मधेसी मोर्चाको चेतावनी, 4 महानगरपालिका सहित देशभर 715 स्थानीय तह हुने लगायतका खबर प्रस्तुत
गर्यौं। प्रतिबन्धित भारू नोट सटाईबारे भारतीय पक्षले जवाफ नलिँदा नोट साटिने वा नसाटिने अन्यल कायमै छ। भारतले नोट साट्न दिएको समय सकिन 5 दिन मात्र बाँकी रहँदा भारतीय पक्षबाट कुनै जवाफ नआएको नेपाल राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थामा 3,36,90,000 र बैंकिङ प्रणाली भन्दा बाहिर 15-20 अर्बको हाराहारीमा प्रतिबन्धित भारतीय नोट रहेको अनुमान छ। यसै विषयमा साथी पीटी लोपचनले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई सोध्नु भएको छ, नेपालमा रहेको प्रतिबन्धित भारू नसाटिए त्यसको परिणाम के हुन्छ?
यसले हाम्रा नेपाली दाजुभाइहरू जसले 500,000 नोट हिजो जानेर वा नजानेर आफूसँग चाहिँ कलेक्सन गरेर राखे, उनीहरूलाई चाहिँ यसले चाहिँ ठुलो घाटा पुर्याउँछ। तर यसको दीर्घकालीन असर पनि हुन्छ। त्यो दीर्घकालीन असर भनेको हामीले भन्दा भारतलाई बढी हुन्छ। भारतलाई कसरी असर हुन्छ त भन्दाखेरि भारतीय रुपैयाँ प्रतिको कन्फिडेन्स विश्वास नेपाली जनताले गुमाए गुमाउँदै जाँदैछन्। यदि यो सटाइ गरिदिएन भने योलाई यो विश्वास गुम अलिक नै गुम्नेछ, कमजोर हुनेछ। अनि यसले आगामी दिनमा भारतीय पैसालाई सङ्कलन गरेर राख्नुहुने रहेन रहेछ, नेपाली पैसामै कारोबार गर्नुपर्ने रहेछ, भारतीय पैसा भन्दा त हाम्रै पैसा पो बढी विश्वसनीय र हाम्रा लागि चाहिँ नि भर ठिक गर्ने खालको रहेछ भन्ने किसिमको एउटा विश्वास हामीमा बढ्छ। त्यसले गर्दाखेरि चाहिँ त्यो बारेमा त्यसो नहोस् भनेर भारतले पनि सोच्छ होला भन्ने कुरो हामीलाई लाग्छ र हामीले यो कुरो भारतलाई भनेका छौँ। र यसले चाहिँ के हो भनेदेखि आगामी दिनमा चाहिँ अब हामीले भारतसँग मात्रै निर्भर हुनु हुने रहेन रहेछ, अब भारतको अलावा पनि हामीले आर्थिक सम्बन्धहरूको लागि, व्यापारिक सम्बन्धको लागि अन्यत्र पनि हामीले चाहिँ हाम्रा पहलहरू बढाउनु पर्ने रहेछ भन्ने कुरामा पनि नेपाली जनतामा चेत आउने अवस्थाहरू चाहिँ हुन्छ।
बैंक तथा वित्तीय संस्थामा रहेका रकमको सवालमा चाहिँ के हुन्छ, यो चाहिँ साटिन्छ?
बैंक तथा वित्तीय संस्थामा रहेका रकमहरूको सम्बन्धमा हामीलाई यस्तो लाग्दैन कि यो कुनै समस्या हुन्छ। तपाईँको अब हामीले चाहिँ उहाँहरूलाई चाहिँ हामीसँग भएको पैसा जे जति हो उहाँहरूले चाहिँ जुन दिन यो नोटबन्दीको घोषणा गर्नुभयो त्यसको अघिल्लो दिन जुन राति उहाँले नोभेम्बरको 9 गरेको, नोभेम्बर 8 क्लोजिङ ब्यालेन्स अनुसारको सबै ब्याङ्क वित्तीय संस्थाको विवरण हामीले त्यही दिन पठाइदिएकै छौँ। त्योभन्दा 1 बढी पनि हामीले दाय विरोध गर्ने कुरो छैन। त्यो पैसा त उहाँहरूले नाका चालले लिनुहुन्छ नै, त्यसमा कुनै आपत्ति रहेन। सर्वसाधारणसँग रहेको पनि 25,000 रुपियाँ भारू बराबरको रुपियाँ 500 र 1,000 छ भने त्यो साट्नुपर्छ, किनभने यो लिगल हो। तर यहाँ कोही मानिसहरूसँग 25,000 बढी 2,00,000, 4,00,000, 5,00,000, 10,00,000 या करोड या 2 करोड 5 करोड यदि पैसा छ भने त्यो पैसा चाहिँ सटाई हुनेवाला छैन। त्यो पैसालाई सटाई गरिदिनु पर्छ भनेर राष्ट्र ब्याङ्कले भन्नेवाला छैन, किनभने यसको कुनै लिगल ग्राउन्ड छैन। र यदि कसैले इलिगली पैसा सञ्चय गर्छ, संग्रह गर्छ, कानूनको परिपालना गर्दैन, कानूनको सीमारेखाभन्दा पर बसेर काम गर्छ भने त्यसको लागि चाहिँ हामी जिम्मेवारी लिने कुरो पनि आउँदैन।
मेरो पनि भन्नु छ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालमा धेरै भ्रष्टाचार हुने कार्यालयको सूची सार्वजनिक गरेको सन्दर्भमा हाल दक्षिण कोरियामा रहेका राम सुन्दर बस्नेत व्यङ्ग्य गर्दै लेख्नुहुन्छ, ज्वाई छनौटमा सहयोग गर्ने प्रतिवेदन सार्वजनिक गरेछ, भन्सार यातायात जीविसमा काम गर्ने साथीभाइहरू मालपोतमै बल गर्नुहोला, भ्रष्टाचार म्याराथनमा स्वर्ण पदक विजेता मालपोत कार्यालयलाई बधाई।
सत्तापक्ष र प्रतिपक्ष बीच कुरा नमिलेको सुनेपछि सुरेन्द्र रावल फेसबुकमा लेख्नुहुन्छ, अब कलाकारले दोहोरी गाउनु पर्दैन किनकि कलाकारको भन्दा सत्तापक्ष र प्रतिपक्षकै दोहोरी रमाइलो हुन थाल्यो।
गाडीले बजाउने चरको हर्नबाट आजित भएको भन्दै भरत राई लेख्नुहुन्छ, नेपालमा सवारी साधनले बिना कारण चरको हर्न बजाउँछन् जसले गर्दा ध्वनि प्रदूषण हुनका साथै मानिसलाई झर्को लाग्छ, त्यसकारण जथाभावी हर्न बजाउनेलाई कारवाही गर्न कानून बनाउनु पर्यो सरकार।
टोप बहादुर घिसिङ नेताहरूको व्यवहारबाट दिक्क हुँदै लेख्नुहुन्छ, यहाँ नेताहरूलाई न देशको चिन्ता न नागरिकको, छ त केवल सत्ता भत्ता शक्ति र पैसाको, अनि किन बनोस् त देश।
अहिले दुबईमा रहनुभएका तोमलाल भूषाल उज्यालो सुनेपछि लेख्नुहुन्छ, संसारको एउटा कुनामा बसेर आफ्नै देशको उज्यालो एफएम सुन्न पाउँदा बडो खुशी लागेको छ, यसै गरी उज्यालोले आफ्नो प्रसारणलाई कायम गरोस्, शुभकामना।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र रुबिना श्रेष्ठ, सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खेल रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौं, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 4107007, 98511-72194।
4107007, 98511-72194।
हामी सबै जुटौं,
पुनर्निर्माणमा अघि बढौं,
भूकम्प थ्याक्ने घर बनाऊ, सधैँको लागि ढुक्क बनाऊ,
सार्वजनिक हितका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण।
भ्यालीमा यसपालीको खास दैनिक 6 घण्टाको कोरियन क्लास, जानेर मात्र हुँदैन, हुनै पर्छ पास, नत्र भने पैसा र परिश्रमको हुन्छ सत्यनाश। विगत 8 वर्षको लामो अनुभव, अनुसन्धान र सफलता पश्चात कोरियन भाषा परीक्षामा हुने अत्यन्त कडा प्रतिस्पर्धामा विद्यार्थीको सफलतालाई सुनिश्चित गर्न दैनिक 6 घण्टाको विशेष तयारी कक्षा सञ्चालन भइरहेको जानकारी गराउँदछौ। साथै शाखा अधिकृत नागसुब्बा खरिदार बैंक र शिक्षक सेवा आयोगको तयारी कक्षाहरू समेत सञ्चालन भइरहेका छन्। सम्पर्क किर्तिपुर भ्याली इन्स्टिच्युट, नियर किर्तिपुर गेट, नयाँ बजार, काठमाडौँ। फोन 01-433-2509-98494-21216 र पुतली सडक, काठमाडौँ, वे टु दिल्ली बजार। फोन 01-442-7999।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। काठमाडौँ न्यू रोडको मखन गल्लीमा आज दिउँसो आग लागि भएको छ। साडी पसलबाट शुरू भएको आगो 2 घण्टापछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। काठमाडौँ तथा ललितपुरका दमकलले आगो नियन्त्रणमा लिएका हुन्। आगलागीले पुर्याएको क्षतिको विवरण भने आउन बाँकी छ।
तेह्रथुममा आँखाका रोगीहरू वर्षेनी बढ्दै गएको एक तथ्याङ्कले देखाएको नेपाल रेडक्रस सोसाइटी र विराटनगर आँखा उपचार केन्द्रको सहकार्यमा सञ्चालन गरेको आँखा उपचार केन्द्रले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् 2016 केन्द्रको ओपीडी सेवातर्फ 1882 जना आँखा रोगीले परीक्षण तथा उपचार गराएका छन्।
गाविस सचिव वर्षैभरि सदरमुकाम बसेर गाउँ परिषद गर्न मात्रै गाउँ आएको भन्दै अछामको बुढाकोट गाविसका स्थानीय बासिन्दाले गाविस सचिव र गाउँ परिषद बहिष्कार गरेका छन्।
अब विदेशका खबर। पाकिस्तानमा विषालु रक्सी खाँदा 26 जनाको ज्यान गएको छ। टोबा टेक्सिङ शहरमा क्रिसमसमा घरेलु रक्सी खाएका 40 जना भन्दा धेरै बिरामी परेका स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। ज्यान गुमाउनेमा 24 जना इसाई धर्मावलम्बी र 2 जना मुस्लिम छन्। प्रहरीले विषालु रक्सी बनाउने र बेच्नेको खोजी गरिरहेको जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। सन् 2019 हुने एएफसी एसियन कप छनौट प्रतियोगिताका लागि नेपाल पनि छनौट भएको छ। युएईमा हुने प्रतियोगिताका लागि नेपाल पनि छनौट भएको एएफसीले जनाएको छ। मलेसियामा भएको एएफसी सोलिडारिटी कपमा गरेको राम्रो प्रदर्शनका आधारमा नेपाल एसियन कप छनौट प्रतियोगिताका लागि छानिएको हो। छनौट चरणमा 24 टिमले भाग लिनेछन् भने उनीहरूलाई 6 समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहको विजेता र उपविजेता एसियन कप फुटबलका लागि छनौट हुनेछन्।
अब चाहिँ 7 राष्ट्रिय खेलकुद सम्बन्धी विशेष सामग्री। 7 राष्ट्रिय खेलकुदमा नेपाल आर्मीले वर्चस्व कायम गरेको छ। प्रतियोगिताको 5 दिनसम्म आर्मीले 72 स्वर्णसहित 144 पदक जित्दै पदक तालिकाको शीर्ष स्थानमा छ। 25 स्वर्णसहित 76 पदक जितेको पुलिस दोस्रो तथा 20 स्वर्णसहित 76 पदक नै जितेको सशस्त्र प्रहरी तेस्रो स्थानमा छ। यस्तै मध्यमाञ्चलले 14 स्वर्णसहित 74 पदक जितेको छ। प्रतियोगितामा सबैभन्दा कम सुदूरपश्चिमले 2 स्वर्णसहित 42 पदक जितेको छ।
भारोत्तोलनको पुरूषतर्फको 94 केजी तौल समूहमा सेनाका दिनेश श्रेष्ठले 268 केजी तौल उचालेर नयाँ कीर्तिमान रच्दै स्वर्ण जितेका छन्। महिलातर्फको 69 केजीमा प्रहरीकी राज्यलक्ष्मी थापा र 75 केजीमा पूर्वाञ्चलकी शान्ति चौधरीले स्वर्ण जितेका छन्।
धरानमा सम्पन्न सेपाक ताक्रोको स्वर्ण नेपाली सेनाले जितेको छ। प्रतियोगिता अन्तर्गत उसुमा पनि आर्मीले वर्चस्व कायम गरेको छ। कुल 23 स्वर्णमध्ये आर्मीले 10 स्वर्ण जितेको छ। नेपाल आर्मीले उसु अन्तर्गतको सानसौमा 5 र थाउलोमा 5 स्वर्ण जितेको छ। दुवै विधामा सशस्त्रले 6 स्वर्ण तथा मध्यमाञ्चलले 4 स्वर्ण हात पारेको छ भने नेपाल प्रहरीले 2 र सुदूरपश्चिमाञ्चलले 1 स्वर्ण जितेको छ।
यस्तै 400 मिटर हडल्समा आर्मीका रामप्रसाद थारूले स्वर्ण पदक जिते भने पुरूषको 400 मिटर दौड़मा आर्मीकै सोमबहादुर कुमार तथा महिलातर्फ आर्मीकै संगीता मेचीले स्वर्ण जितेका छन्। यस्तै 10,000 मिटर दौड़मा सशस्त्रका गोपीचन्द्र पार्की पहिलो भए।
नेपाल पुलिसले महिला 10 मिटर एयर राइफल टीम इभेन्ट्समा स्वर्ण जितेको छ। अस्मिता राई, फूलमाया क्याप्छाकी र दुर्गा सिन्जालीको जोड़ीले कुल 1122 अंकसहित स्वर्ण जितेका हुन्। महिला क्रिकेटको फाइनलमा विवाद भएपछि पूर्वाञ्चललाई स्वर्ण पदक प्रदान गरिएको छ। खेल सकिन 8 पल बाँकी छँदा चौका भए नभएको बारे विवाद भएको थियो भने एपीएफ क्लबले खेल बीचमै छाडेपछि पूर्वाञ्चललाई स्वर्ण पदक प्रदान गरिएको हो। जितका लागि 64 रनको लक्ष्य पछ्याएको एपीएफले 19 ओभरको 14 बलमा रितु कनौजियाले प्रहार गरेको बलमा विवाद भएपछि खेल रोकिएको थियो। यस्तै भलिबलको पुरूष फाइनलमा आर्मी र एपीएफले खेल्ने भएका छन्। महिलातर्फ भने मध्यमाञ्चल एपीएफ बीच खेल हुनेछ। भलिबल रेफ्री विनय राईलाई कोर्टभित्रै कुटपिट गर्ने पश्चिमाञ्चलका 3 जना खेलाडी 1 वर्षका लागि प्रतिबन्ध भएका छन्। रेफ्री र भलिबल संघको बैठकले उनीहरूलाई खेलाडीहरू लोकन्द माझी, राजन थापा र रमेश छेत्रीलाई अनुशासनको कार्यवाही स्वरूप प्रतिबन्ध लगाएको हो। गलत निर्णय गरेको भन्दै उनीहरूले भलिबल कोर्टमै रेफ्रीमाथि कुटपिट गरेका थिए।
31 करोड़ रूपियाँ खर्च गरेर पूर्वाञ्चलमा भइरहेको 7 राष्ट्रिय खेलकुद प्रतियोगिता अहिलेसम्म भएका सबै प्रतियोगिताभन्दा उत्कृष्ट व्यवस्थापनमा भएको राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयको दावी छ। तर इटहरीमा भएको एथलेटिक्स तर्फका खेलहरूमा भने आवश्यक खेल सामग्री पुराना भएकोले खेलाड़ीलाई निकै समस्या भयो। सुनसरीबाट उज्यालो सहकर्मी सुमन पुरीको रिपोर्ट।
4x400 मिटर रिलेमा सहभागी हुन सुदूरपश्चिमाञ्चलबाट इटहरी आइपुगेका नरेन्द्र विष्टले दौड़ शुरू गर्न अघि 2 हात र एउटा घुँडा टेके, अर्को खुट्टा पछाडि सिधा पारे। तर उनले खुट्टा सिधा पार्ने बित्तिकै स्टार्टिङ बोर्ड चिप्लियो। उनका साथीले अर्को बोर्ड खोजेर ल्याए त्यसले पनि काम गर्न, त्यसपछि खोजेर अर्को बोर्ड ल्यायो त्यसले पनि काम गर्न, त्यसपछि विष्टले स्टार्टिङ बोर्ड नराखी दौड़न शुरू गरे।
यहाँ 3 समय छैन, सबै बिग्रेको छ, 3 समय नै बिग्रेछ, फेरि स्पाइकले छ कसरी घुर्ने, फेरि
सब बिग्रियो,
स्टार्टिङ सही हुँदैन नि त, फेरि
खस्किन्छ।
अब स्पाइक यो ब्लकमा त राम्रोसँग स्टार्टिङ सही टाइम आउँछ कि, सही भन्दा नि स्टार्टिङ राम्रो हुन्छ, त्यति मलाई फेरि अप्ठ्यारो भइहाल्छ नि।
स्टार्टिङ बोर्ड मात्र होइन, खेलाडीहरूलाई ल दौड है भनेर संकेत दिन पड्काइने पिस्तोलले पनि इटहरीको ट्र्याकमा काम गर्न पटक पटक प्रयास गरेपछि मात्रै पिस्तोल पड्कन्थ्यो। खेलाडी दौड़न तयार भएपछि पिस्तोल पड्काउनेले पिस्तोल पड्काउन ट्रिगर तान्थे, तर पिस्तोल पड्किँदैन थियो। दौड़िन तयार केही खेलाडी अब पिस्तोल पड्कन्छ भनेर झुकिन्थे, तर पिस्तोल पड्किएकै हुँदैन थियो। 10 वर्षदेखि दौड शुरू गर्न स्टार्टिङ गन पड्काउने काम गर्दै आएका राजेश बज्राचार्य।
यो दपर्किनुको कारण के भने यो 1999 आएको, अब त्यो बेलादेखि चलाएको चलाइछ, यो खिया लागेको, यो खिया लाग्नु त एउटा भइहाल्छ, नर्मली फलामा लागिहाल्छ, यो खिस्रेर पनि जम्मै अनब्यालेन्स भइसक्यो। त्यसलाई ब्यालेन्स गर्न हामी सिधा गर्नुपर्ने, मैले बाङ्गो गरेर पड्काउनु परिरहेको छ, किनभने सिधा भयो भने त्यो अनब्यालेन्सै भइहाल्छ, त्यही भएर सर बाङ्गो राखेर पड्काउनु पर्ने।
स्टार्टिङ बोर्ड र स्टार्टिङ गन दौड शुरू गर्नु अघि अति आवश्यक खेल सामग्री हुन्, तर प्रयोग गर्न नसक्ने अवस्थाका ती सामग्रीका कारण खेलाडी र खेल सञ्चालन गर्ने अधिकारीलाई निकै समस्या भयो। प्रतियोगिता आयोजना गर्ने राष्ट्रिय खेलकुद परिषदबाट नयाँ सामान नपाएपछि आफू अन्तिम समयमा पुरानै खेल सामग्री बोकेर इटहरी आएको भनाइ छ ओलम्पिक तथा राष्ट्रिय खेलकुद परिषदको स्टोर हेर्न जिम्मा पाएका जित बहादुर केसीको।
भन्न त हामीले भनेर लेखेर त्यो कति बेर लेख्ने, लेखेर दिइसके अब त्यो हाम्रो दिने काम हो, लेखेर दिने हामीले लिनु त होइन, तर त्यसको चाहिँ भनेदेखि भण्डार शाखा छ, उसले अब सङ्घले यो त पहिले नै उनीहरूले चाहिँ भनेदेखि यो सामानहरू खरिद गरेर ल्याउनु पर्ने हो, अहिलेसम्म आएन, नआएपछि यो लास्टमा यो थोत्रो सामान चाहिँ बोकेर आउनु।
7 राष्ट्रिय खेलकुदमा प्रयोग भएका खेल सामग्री नेपालले आयोजना गरेको दक्षिण एसियाली खेलकुद साकका लागि 18 वर्ष अघि चीनले दिएको हो। 8 साकै बेला ती सामान पुराना भइसकेका थिए, त्यसपछि नेपालमा हुँदै आएका दौड़ प्रतियोगितामा यिनै सामानको प्रयोग भइरहेको छ। हेर्दा सामान्य लागे पनि खेल सामग्रीले काम नगर्दा खेलाडीको प्रदर्शनमा नकारात्मक असर पार्छ। राष्ट्रिय गौरवसँग जोडिएको प्रतियोगितामा किन हेलचेक राई त, फेरि पनि पूर्व ओलम्पिक तथा प्रशिक्षक जित बहादुर केसी।
अब अहिले त त्यो त ख्या पर्यो, अब त्यसको चाहिँ भन्दाखेरि ऊ भयो लुज भयो भन्ने आफ्नो समयमा आउन सकेन, अन्त अन्त फल हुने के हुने, किला ठोकेर वेलिङ गरेर स्टार्टिङलाई चलाउनु पर्यो, अब के गरौँ, अब त्यसलाई चाहिँ हामीले के भने नेपाली कायदा, यो त नेपाली कायदा गरे हो, यो इन्टरनेसनल कायदा गरे होइन, त्यो गरेर छँदै छैन, अनि के गर्नु, अब फलालिहाल्छ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले पदक जितेनन् भनेर हामीले चिन्ता गर्छौं। उनीहरूले पदक जित्न नसक्नु र नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय मैदानहरूमा राम्रो प्रदर्शन गर्न नसक्नुको कारण मात्र होइन, नेपाली खेलक्षेत्र किन उभो लागिरहेको छैन भन्नका लागि यस्तै नमुना काफी छैन त।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संविधान संशोधन र चुनाव सम्बन्धी विधेयकलाई सँगै अगाडि बढाउने सत्तापक्षीय दलको निर्णय, संशोधन प्रस्ताव पारित नभए चुनाव हुन नदिने मधेसी मोर्चाको चेतावनी।
चार महानगरपालिका सहित देशभर 715 स्थानीय तह हुने, पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गर्ने आयोगको तयारी।
प्रतिबन्धित भारतीय नोट नसाटिए नेपाललाई भन्दा बढी असर भारतलाई पर्ने, डेपुटी गभर्नर शिवाकोटी भन्नुहुन्छ अवैध रकम सटाई गर्नुपर्छ भनेर ब्याङ्कले भन्नेवाला छैन।
पाकिस्तानमा विषालु रक्सी खाँदा 26 जनाको ज्यान गयो, 40 जना भन्दा धेरै बिरामी।
र सातौं राष्ट्रिय खेलकुदमा महिला क्रिकेटको फाइनल खेल एपीएफले बहिष्कार गरेपछि पूर्वाञ्चललाई स्वर्ण, पश्चिमाञ्चलका भलिबल खेलाडीले रेफ्रीलाई कुटे।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै अर्जुन पोखरेल र सुनिता पोहरी पनि बिदा हुन्छौ। नमस्कार।